घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। नमस्कार, शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डेय। शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। सुदूरपश्चिम प्रदेशमा भारतबाट चामलको आयात वर्षेनी बढ्दै कैलालीको धनगढी विमानस्थल मर्मतको काम निराशाजनक रहेको अनुगमनकर्ताको भनाई। दार्चुलाका अधिकांश विद्यालयमा विद्युतीय हाजिरी जडान। रोटीका क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग सङ्कलन गरिँदै। संस्कार संस्कृति र मौलिकता संरक्षणमा सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण हुने कलाकारहरूको भनाई। कृषकले नगदे बालीलाई प्राथमिकता दिनुपर्नेमा कृषि मन्त्री खनालको जोड। र पहिलोपटक भारतीय महिला फुटबल लिगमा सहभागिता जनाएर साबित्रा र अनिता स्वदेश फिर्ता।
होइन, अनि कहिले त?
अहिले त नाइ।
अनि कहिले हो त?
कहिले हो त अनि?
अहिले त नाइ।
कति सोध्या होला नि?
आ बुढा, सोध्ने सोध्दै गर्छन्, हाम्रो योजना छँदैछ। लैन,
सोध्नेले सोध्दै गर्छन्, तर पहिले आफ्नो सपना पुरा गरेर मात्र नयाँ सपनाको जन्म दिउँ। उपयुक्त समयमा बच्चा जन्माउनको लागि परिवार नियोजनका साधन प्रयोग गरौँ। आफूलाई उपयुक्त हुने परिवार नियोजनका साधन बारे परामर्श लिन स्वास्थ्य संस्था जाउँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेशमा भारतबाट चामलको आयात वर्षेनी बढ्दै गएको छ। कैलालीको त्रिनगर भन्सार नाकाबाट मात्रै पछिल्लो 10 महिना यता 1.7 करोड भन्दा बढीको चामल आयात भएको कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ईश्वरी अर्यालले बताउनुभयो। गत वर्ष यो नाकाबाट 88 करोडको मात्र चामल आयात भएको थियो। चालु वर्षको 10 महिनामै गत वर्षको भन्दा 19 करोड बढीको चामल आयात भएको भन्सार कार्यालय प्रमुख अर्यालले बताउनुभयो। यस अवधिमा आयात भएको 21,301 मेट्रिक टन चामलबाट भन्सार कार्यालयले 6,37,00,000 रुपियाँ राजस्व सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो। आर्थिक वर्ष सकिन अझै 1.5 महिना बाँकी रहेकाले यो वर्ष चामलको आयात अझै बढ्ने प्रमुख भन्सार अधिकृत अरियालको भनाइ छ। प्रदेशमा चामलको आयात चामलको उत्पादन घट्दा आयात बढ्दै गएको बताउँदै उहाँले भारतीय चामललाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके चामलको आयात घट्ने बताउनुभयो। कैलाली कञ्चनपुरलाई धान उत्पादनको भण्डारका रूपमा हेरिए पनि भारतमाथिको परनिर्भरता बढ्दै गइरहेको छ। भारतीय आयात वर्षेनी बढिरहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमै उत्पादन बढाउन पहल गर्न भने सकेको छैन। तर सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि मन्त्रालयका प्राविधिक उपसचिव यज्ञराज जोशीले भने भारतीय आयात रोकी प्रदेशमै उत्पादन बढाउने खाले कार्ययोजना बनिरहेको दावी गर्नुभएको छ। नेपाल कृषि प्रधान देश भए पनि दैनिक लाखौँ मूल्यको चामल नेपालभित्रिरहेको बताउँदै जोशीले अब त्यो कम गर्ने र परनिर्भरता हटाउने अभियानमा मन्त्रालय लागि परेको बताउनुभयो। स्तरोन्नतिको काम भइरहेको कैलालीको धनगढी विमानस्थलको आज प्रतिपक्षी दलका नेता तथा उद्योग वाणिज्य सङ्घ कैलालीका प्रतिनिधिहरूले अनुगमन गरेका छन्। उनीहरूले विमानस्थलको अहिलेसम्मको प्रगति निराशाजनक रहेको बताएका छन्। 21 दिनसम्म पनि विमानस्थलको काम 27% मात्रै सम्पन्न भएको छ। विमानस्थलको स्तरोन्नति गर्ने ठेक्का लुम्बिनी कोशी एन्ड न्योपाने खड्का कोइरालाजीवी काठमाडौँले पाएको छ। 1800 मिटरको स्तरोन्नतिको ठेक्का भए पनि अहिलेसम्म 500 मिटरको मात्र निर्माण सम्पन्न भएको छ। ठेकेदारले निर्माण कार्य सुरु गर्दा एयरपोर्ट नजिक प्लान्ट बनाउनु पर्ने भए पनि बस्तीमा बनाएकोले निर्माण कार्यमा थप समस्या भएको नेपाल उड्डयन प्राधिकरणका पूर्व इन्जिनियर योगेन्द्र राज शर्माले बताउनुभयो। अहिले प्लान्टमा भएको कालो माटो फालेर नयाँ माटो राखिएको भन्दै उहाँले यदि मौसमले साथ दिए विमानस्थल स्तरोन्नतिको काम सम्पन्न हुन अझै 22 दिन जति लाग्ने बताउनु भएको छ। विमानस्थल बन्द गर्ने बेला पनि कसैसँग छलफल नगरिएको नेपाली कङ्ग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य डाक्टर रणबहादुर रावलले बताउनुभयो। विमानस्थलको आउट र नक्सा बिना नै स्तरोन्नतिको काम अघि बढाएको भन्दै उहाँले ठेकेदार कम्पनीको सुरुवातबाट नै लापरवाही रहेको बताउनु भएको छ। सुरुवातमा एक महिनाको कुरा भए पनि 15 दिनभित्र स्तरोन्नतिको काम सम्पन्न गर्छु भन्ने ठेकेदार अहिले काममा ढिलासुस्ती गरिरहेको नाटा सुदूरपश्चिमका अध्यक्ष माया प्रकाश भट्टले बताउनुभयो। धनगढी विमानस्थल बन्द हुँदा सम्पूर्ण प्रदेशवासीहरूलाई असर परिरहेका बेला प्रदेश सरकारले भने यसतर्फ खासै चासो नदेखाएको कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताउनुभयो। वैशाख 22 गतेदेखि जेठ 21 गतेसम्म विमानस्थल एक महिनाका लागि भनेर बन्द गरी धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तारको काम भइरहेको छ। सुदूरपश्चिम विश्वविद्यालयसँग समाजर भएका 14 क्याम्पसका प्राध्यापकहरूले आफूहरूले तलब भत्ता नपाएको भन्दै गरेको तालाबन्दी कायमै रहेको छ। सुदूरपश्चिम विश्वविद्यालयसँग समायोजन हुँदा गरिएका सम्झौता अनुसार तलब भत्ता पाउनुपर्ने माग गर्दै आङ्गिक क्याम्पसहरूले आन्दोलन गरेका हुन्। गत साउन 1 गतेदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका 14 क्याम्पसमा नियुक्ति पाएका शिक्षक तथा कर्मचारीहरूले तलब भत्ता नपाएको भन्दै आन्दोलन सुरु भएको हो। यस विषयमा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससँग बुझ्दा सुरुमा केन्द्रीय क्याम्पससँग अन्य क्याम्पस को समाजन हुँदा रु 12 करोड 22 लाख आङ्गी क्याम्पसहरूमा कार्यरत प्राध्यापकका लागि सरकारले रकम छुट्याउने भनेको र त्यसमध्ये माघ 21 गते आङ्गी क्याम्पसहरूमा कार्यरत प्राध्यापकहरूको तलब भत्ताका लागि भनेर रु 5 करोड निकासा भएको र सो रकम आङ्गी क्याम्पसमा वितरण भइसकेको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसले जनाएको छ। केन्द्रीय क्याम्पसले आङ्गी क्याम्पसका लागि रु 12 करोड माग गरेको भए पनि रु 5 करोड मात्र निकासा भएकाले प्राध्यापकहरूले आन्दोलन स्वरूप तालाबन्दी गरेको जनाइएको छ। सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसले आङ्गी क्याम्पस सर्वसँग सम्झौता गर्दा आङ्गी क्याम्पसमा कार्यरत 216 जना शिक्षक तथा कर्मचारीहरूलाई नियुक्ति दिएको र सरकारले समेत दायित्व स्वीकार गरेको बताउँदै समाजमा समस्या नहुने सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसले जनाएको छ। तर सुदूरपश्चिम विश्वविद्यालय र आङ्गी क्याम्पसबीच सम्झौता भएअनुसार सञ्चय कोष पाउनुपर्ने तलब भत्ता पाउनुपर्ने भन्दै आङ्गी क्याम्पसहरूका प्राध्यापकहरू आन्दोलन गरिरहेका छन्। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका 14 क्याम्पसमा नियुक्ति पाएका शिक्षक तथा कर्मचारीहरूले तलब भत्ता नपाएको भन्दै जेठ 6 गतेदेखि आङ्गी क्याम्पसहरू र सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। दार्चुलाका अधिकांश विद्यालयहरूमा अहिले विद्युतीय हाजिरी जडान गरिएको छ। माध्यमिक तहका विद्यालयमा विद्युतीय हाजिरी मार्फत शिक्षकको निगरानी बढाउन विद्युतीय ई हाजिरी जडान गरिएको हो। विद्युतीय हाजिरी जडान गरिएपछि नियमित विद्यालय नआउने तथा राजनीतिमा संलग्न हुने शिक्षकले समेत नियमित विद्यालय आउनु परेको छ। ई हाजिरी जडान गरेपछि विद्यालयमा शिक्षकको उपस्थिति नियमित देखिन थालेको सरस्वती माध्यमिक विद्यालय सेलिचामाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो। विगतमा ई हाजिरी नहुँदा एकैपटकमा हाजिरी लगाइने र त्यसमा शिक्षक बिदा बसेको समयको पनि हाजिरी लगाउने परम्परा रहेको थियो। अहिले ई हाजिरीले शिक्षकको उपस्थिति निगरानी गर्न सहज भएको छ। मारिकार्जुन गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँपालिकाभरिका 4 माध्यमिक विद्यालयहरूमा ई हाजिरी जडान गरेको छ। अहिले नमुनाका रूपमा केही विद्यालयमा मात्रै ई हाजिरी जडान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दशरथ भट्टले जानकारी दिनुभयो। मारिकार्जुनमा 11 माध्यमिक विद्यालय रहेका छन्। चालु वर्षमा भने बजेट पनि कम छुटिएका कारण 4 विद्यालयमा मात्र ई हाजिरी जडान गरिएको हो। गाउँपालिकाले निले पातेश्वर माध्यमिक विद्यालय भर्तोला, सरस्वती माध्यमिक विद्यालय सेलिचामा, शङ्करपुर माध्यमिक विद्यालय पस्तीमा ई हाजिरी जडान गरिएको र मल्लिकार्जुन माध्यमिक विद्यालय मणमा जोड्ने तयारी भइरहेको भट्टले जानकारी दिनुभयो। महाकाली नगरपालिकाले सबै माध्यमिक विद्यालयमा विद्युतीय हाजिरी जडान गरिसकेको छ। विद्युतीय हाजिरी जडान गरेपछि शिक्षकको नियमित उपस्थिति बढेको राष्ट्रिय माध्यमिक विद्यालय दत्तुका प्रधान अध्यापक राजेश सामन्तले जानकारी दिनुभयो। नौगाड गाउँपालिकाले गत वर्ष नै सबै विद्यालय, स्वास्थ्य संस्था, गाउँपालिका कार्यालयमा विद्युतीय हाजिरी जडान गरिसकेको छ। विद्युतीय हाजिरीले कर्मचारीको कामको मूल्याङ्कन गर्न सजिलो हुने हुँदा प्राथमिकताका साथ यी हाजिरी जडान गरिएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो। पछिल्लो समय दार्चुलाका सबै स्थानीय तहले प्रविधि भित्र्याउन थालेका छन्। स्थानीय तहबीच विद्युतीय हाजिरी, सिसी क्यामेरा जडानदेखि डिजिटल नागरिक बडापत्र राख्ने काम चलेको छ। कार्यालय बाहिर डिजिटल वडापत्र मार्फत गाउँपालिकाका गतिविधिहरू देखाउने काम गरिएको जनाइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा बसोबास गर्ने थारू समुदायको कला संस्कृतिलाई संग्रहित र संरक्षण गर्ने उद्देश्यले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा थारू सङ्ग्रहालय निर्माणको योजना समावेश गर्यो। थारूहरू आफ्नो पहिचान र कला संस्कृतिको संरक्षण हुने भयो भनेर खुसी बने। तर आर्थिक वर्ष सकिने राख्दा समेत थारू सङ्ग्रहालय निर्माणको योजना कार्यान्वयन हुन नसक्दा उनीहरू निराश बनेका छन्। प्रदेश सरकारले थारू जातिलाई हेपेको उनीहरूको गुनासो छ। यो रिपोर्ट।
Thank you.
प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा थारू समुदायको कला संस्कृतिलाई संग्रहित र संरक्षण गर्ने उद्देश्यले थारू संग्रहालय निर्माणको योजना बनाएको भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। आर्थिक वर्षको 10 महिना बितिसक्दा पनि प्रदेश सरकारले थारू संग्रहालय निर्माणका लागि कुनै पहल नगरेको थारू समुदायको गुनासो छ। उनीहरूले प्रदेश सरकारले थारू समुदायलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताएका छन्।
पहाडी समुदायलाई पनि राख्नुपर्छ, थारू समुदायलाई पनि राख्नुपर्छ भन्ने हिसाबले चाहिँ ठ्याक्कै आधा गरौँ के एउटा डिपार्टमेन्ट बनाउने, एउटा चाहिँ पेलायुमा बनाउने भन्ने उनीहरूको निर्णय भयो। जति छ त्यो चाहिँ हामी पाऊँ भन्ने हिसाबले हामी चाहिँ धेरै प्रमाणहरू जुटायौँ, त्यो चाहिँ जुटाउँदाखेरि पनि हामी पाएनौँ।
थारू संग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्द चौधरी, उहाँ संग्रहालय निर्माणका लागि विनियोजित बजेट उपभोक्ता समितिले प्राप्त गर्न नसक्दा योजना कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ। संग्रहालय निर्माणका लागि 57 लाख रुपियाँ बजेट विनियोजन गरिएको भए पनि संग्रहालय निर्माणको काम अगाडि नबढाइएकोले बजेट फ्रिज जाने आशंका व्यक्त गर्नुहुन्छ। उहाँ बजेटका लागि धेरै पटक मन्त्रालय धाएको भए पनि कुनै सुनवाई नभएको दुखेचो पोख्नुहुन्छ।
तपाईँ उत्री जग्गामा चाहिँ घर पनि छ, आजिका जग्गा पनि दिने हामी तयारमा छौँ, अनि उहाँले पनि सपोर्ट गरे, हामीले प्रमाण चाहिँ पुरा दिइसक्यौँ। एउटा प्रमाण लिएर गयो भने अर्को प्रमाण थप्न भन्छौँ, को प्रमाण लिएर गयो भने अर्को प्रमाण थप्न, अरू काम चाहिँ बिना प्रमाणको काम हुने, हामी चाहिँ पुरा प्रमाण जुटाएर पनि हाम्रो काम नहुने, हेर्नुहोस् त्यसको पछिपछि चाहिँ काम भइरहेको छ।
उहाँ कहिले केही अपुग भनेर त कहिले केही अपुग भनेर विभिन्न बाहनामा मन्त्रालयले अल्झाउने काम मात्रै गरेको बताउनुहुन्छ। आर्थिक वर्ष सकिन केही समय मात्रै बाँकी रहेकोले संग्रहालय निर्माणका लागि विनियोजित बजेट फिर्ज जाने निश्चित देखिएको प्रदेश सांसद चुनकुमारी चौधरी बताउनुहुन्छ। उहाँ मन्दिर बनाउन योजना सहजै कार्यान्वयन गर्ने प्रदेश सरकारले थारू संग्रहालयका निर्माण योजनामा ढिलाइ गरेको बताउनुहुन्छ। थारू संस्कृतिसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने संग्रहालय निर्माणको काम प्रदेश सरकारले विभिन्न बाहनामा अल्झाएको सांसद चौधरीको भनाइ छ।
अब कि त कुनै मन्दिर विद्यालय अनि खेल मैदान छ, अहिले सबै कार्यक्रम चाहिँ योजनाहरू कार्यान्वयनमा जाने, एउटा संग्रहालय रोकेर सम्भव देखिएन। मैले अस्तिदेखि भनिरहेको छु प्रदेश सरकारलाई बनाउनमा पनि अब बजेट त पर्यो, तर यो कार्यान्वयन पार्ट एकदमै ढिला सूची अहिलेसम्म कहिले के छैन फर्काएको फर्काइनुहुन्छ। अब बजेट त फेरि गइहाल्छ त, त्यो बनाइदिएन भने त्यो सरकारले के फेरि गर्न सक्या हो कि?
चालु आर्थिक वर्षको रातो किताबमा समावेश गरिएको योजना भएकाले निर्माण कार्य अगाडि बढाउन लागि 6 महिना अगाडि नै उपभोक्ता समिति गठन गरिएको थियो। संग्रहालयका लागि गोदावरी नगरपालिका वडा नम्बर 8 स्थित फकलपुरमा 4 बिघा जग्गा पनि हेरिएको छ, तर थारू संग्रहालयका निर्माणका लागि कुनै पहल नगरिनु दुखदायी भएको थारू समुदायको भनाइ छ। शुक्ला फाटा समाचारका लागि निर्मला खदायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। प्रदेश स्तरीय थारू संग्रहालय निर्माण गर्नु कतिको आवश्यक छ जस्तो लाग्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
सम्वर्धन संरक्षण गर्नुपर्छ भनेर मूल कानुनमा इङ्गित छ। थारू संग्रहालयको सन्दर्भमा सुदूर पश्चिम प्रदेशमा थारू संग्रहालय भन्नुपर्छ। त्यहाँका आदिवासी हुन्, उनीहरूको कल्चर संस्कृतिलाई उठाउने काम हरेक स्थानीय तहले पनि गर्नुपर्छ र प्रदेशले पनि गर्नुपर्छ। थारू संग्रहालय सँगसँगै अन्य वर्ग जाति लिङ्ग
प्रदेश स्तरीय खास गरी थारू संग्रहालय मात्रै नभनिकन जनजाति संग्रहालय बनाउँदा अलि राम्रो हुन्छ भन्ने आवश्यकै छ। अब थारूहरू पुरानो अब आदिम कालदेखि नै अब तराईका बसोबासी छन्, उनीहरूको रीति संस्कृति सबै लोप हुँदै गइरहेको छ। अब सबै कुरालाई अब वेशभूषादेखि लिएर सर सामग्री जीवनयापन सबै सामग्रीहरू हाम्रो थारू जातिको त्यहाँ राख्दा पछि भविष्यमा गएर एउटा अध्ययनको विषय बन्न सक्ने, नयाँ पिँढीले चाहिँ त्यसलाई अब एउटा अध्ययन अवलोकन गरेर विगतमा थारूहरूको जनजीवन कस्तो थियो, कस्तो रीति संस्कृति थियो भन्ने कुरा पनि अब सहजै थाहा पाउने एउटा अवसर पनि दिएर यसले गर्दा यो आवश्यकै कुरा हो।
श्रीराम जोशी, संग्रहालय निर्माणलाई स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारले त्यसमा सहयोग गर्नु।
पल्द्रु चौधरी हो। थारू संग्रहालय सम्बन्धमा आदिवासी समुदायको पहिचानका सम्बन्धी कुराहरू सबै हाल आएर यो मेटिँदै गइराखेको हुनाले यी सम्पूर्ण कुराहरूको संरक्षणको लागि प्रदेश सरकारले बढी भन्दा बढी बजेट छुट्याएर यसको चाँडो भन्दा चाँडो निर्माण सुरु गर्नुपर्छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार तपाईँले शुक्लफाटा एफएम 90.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै क्षेत्रीय सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको। हार्दिक आमन्त्रण, हार्दिक आमन्त्रण, हार्दिक आमन्त्रण। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 18 भगतपुर आदर्श स्कुल नजिक बस्ने रामबहादुर थापाकी बुहारी विष्णुदेवी थापा र नाति प्रेम थापाको वार्षिक पुण्यतिथि यही ज्येष्ठ 12 गते हुने भएकाले शवयात्रामा सहभागी हुनुहुने सम्पूर्ण इष्टमित्र आफन्तजन तथा छरछिमेकहरूमा वार्षिक पुण्यतिथिमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ। मिति यही ज्येष्ठ 12 गते, समय बिहान 10 बजे। सूचना सूचना सूचना। तपाईँको घर नजिक जनज्योति चोकमा लाइफ केयर फार्मेसी यही वैशाख 2 गतेबाट खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ फार्मेसी सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइन्छ। एकपटक सेवाको मौका अवश्य दिनुहोला। सम्पर्क स्थान लाइफ केयर फार्मेसी जनज्योति चोक भाँसी कञ्चनपुर, प्रोप्राइटर निर्मला जोशी। सम्पर्क नम्बर 98 48 74 20 44।
सुने अब कान्छा गोसीको बिहा आउनलाई थोकाइदिन्छन्। गोसीक लेखाए ढाका सेट्रे चेला चेलिनकी लेखाए दाउरा सुरुवालका कपडालाई चाहिन्थ्या। निको फेन्सी स्टोर कहाँ छ भन्छौ? माइला गोसीका कपडा निको टेलर छन् भने बिगाडो ल्याया। अब कान्छा गोसीका ढाका सेट्रे दाउरा सुरुवालका कपडा ल्याउनलाई निको फेन्सी स्टोर कहाँ छ भन्छौ?
हे हे, यही पालि कान्छा बिहा खिलाइ चाहिने ढाका सेटु दाउरा सुरुवाला कपडा खिलाइ भने चिन्ता जन रे। मदन चोक महेन्द्र नगर मै रह्या शुभलक्ष्मी फेन्सी स्टोर छ ब है, ताई जान पड्देऊ ताँ त ब्याउला ढाका सेटु बच्चा बठे बुढा सम्मका दाउरा सुरुवालु नेपाली पोसाकु नेकेटु जिनु नोभेम्बरु लेभिजु जकी लगायतनका ब्रान्डका पाइन्टु टिसर्टु सर्टु जुत्ता ब्यागलै सुपथ मूल्यमै पाइनानु।
हजुर, शुभलक्ष्मी फेन्सी स्टोरमा अत्याधुनिक प्रविधिका स्टाइलिस पाइन्ट टी सर्ट सर्ट र जुत्ताहरू सुपथ मूल्यमा पाइन्छ।
साथै दाउरा सुरुवाल, नेपाली पोसाक, बेहुलाको ढाका सेट, रेडिमेड जस्तो मान्छे त्यस्तै फिटिङ, बच्चादेखि बुढासम्म दाउरा सुरुवालहरू पाइन्छन्।
हाम्रो यहाँ फाइबरका सपिङ ब्यागहरू समेत होलसेल मूल्यमा बिक्री गरिन्छन्।
नोट, विवाह टुर का लागि कार बुकिङ पनि गरिन्छ।
सम्पर्क स्थान शुभलक्ष्मी फेन्सी स्टोर, मदन चोक महेन्द्र नगर कञ्चनपुर।
सम्पर्क नम्बर 0995217994 र 98 48 73 16 01।
के ल्याउनु भएको र भाउजू यतिका धेरै?
के नै छ र नानी? यो घिउ हो,
यो
फलफुल हो नि। कति टाठी कति जाने कि मेरी भदै।
अनि यो राम्रोसँग राख्नुहोस् है, फुट्ला है, घरकै कुखुराको अन्डा हो है फेरि।
आमा, यतिका अन्डा कहिले पो खाइसक्नु हो र भाउजू?
कति नै छ र नानी, यति त 4-5 दिनमा खाइहालिन्छ नि, एक उन्टा दिनदिनै खाँदा।
मलाई त अन्डा खानै मन लाग्दैन कि भाउजू।
पेटमा भएको बच्चाको लागि पनि खानु परेन नानी, म झन् अन्डै नखाने मान्छे। यो नानी पेटमा भएदेखि त खान थालेको, हेर्नु त कति टाँटी छ नानी।
स्वस्थ आमा र स्वस्थ बच्चाको लागि गर्भवती भएको बेलामा नियमित अन्डा खाऊ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र USAID र सुआहारा
भन्सिनामा परिवारकै स्वास्थ्यका लागि।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। बाँकी खबर। सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङका जनप्रतिनिधिहरूले 2076-77 मर्यादित महिनावारी स्वच्छता व्यवस्थापन वर्ष मनाउने भएका छन्। बझाङको तलकोट, थलारा र छविसपाथिबेरा गाउँपालिकाका जनप्रतिनिधिहरूले मर्यादित महिनावारी स्वच्छता वर्ष मनाउनका लागि कार्यदिशा तयार पारेका हुन्। आज ग्रामीण जलस्रोत व्यवस्थापन बझाङले आयोजना गरेको पूर्ण सरसफाई, महिनावारी स्वच्छता र विद्यालय खानेपानी तथा स्वच्छता सम्बन्धी सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रम जनप्रतिनिधिहरूले 2076-77 मर्यादित महिनावारी स्वच्छता व्यवस्थापन वर्ष मनाउने तयारी अघि बढेको जानकारी दिएका हुन्। बझाङमा महिनावारी हुँदा छाउगोठमा बस्ने, विद्यालय नजाने, खानेपानीको धारा नछुने र सरसफाइमा ध्यान नदिने लगायतका समस्याबाट छुटकारा पाउन विभिन्न विषयमा सचेतनामूलक कार्यक्रम गरी गाउँपालिकालाई 3 वर्षभित्र पूर्ण सरसफाई र छाउगोठमुक्त बनाउने गाउँपालिकाहरूले लक्ष्य राखेका छन्। मर्यादित महिनावारी स्वच्छता व्यवस्थापन वर्ष मनाउनका लागि कार्यपालिकाले कार्यदिशा तयार पारिसकेको बताउँदै छब्बिस पाथिभेरा गाउँपालिकाका वडा नम्बर पाँचका वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता लोकेन्द्र ठकुन्नाले अब कार्यान्वयन पक्षलाई बलियो बनाएर अघि बढ्ने बताउनुभयो। कर्णाली रिभर साइड यातायात बस व्यवसाय समितिको व्यवसायी भेला आज कैलालीको लम्कीझुवा नगरपालिका वडा नम्बर एक आमपानीमा सम्पन्न भएको छ। सरकारले यातायात व्यवसाय समितिलाई प्रालीमा जान निर्देशन दिएपछि आज भएको भेलाबाट व्यवसायहरूको धारणा सङ्कलन गरिएको थियो। यातायात बस व्यवसाय महासङ्घले सरकारसँगको सहमति अनुसार पाँच दिनभित्रमा समिति तथा सङ्घहरूलाई कम्पनीमा दर्ता हुनका लागि सार्वजनिक सूचना जारी गर्दै कम्पनीमा दर्ता हुन निर्देशन दिएको थियो। सोही अनुरूप कर्णाली रिभर यातायात व्यवसाय समितिले पनि कम्पनीमा जानका लागि विरोध छलफल गर्न थालेको हो। आज आमपानीमा समितिका अध्यक्ष धीरज साईको अध्यक्षतामा भएको भेलामा उद्धार उपाध्यक्ष योगेश मल्ल, प्रशासन उपाध्यक्ष जनक बहादुर साईले कम्पनीमा जानका विषयमा एजेन्डा प्रस्तुत गरेका थिए। समितिका कोषाध्यक्ष जयरूप बुढाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ। भेलाले समितिलाई यही जेठ 19 गतिभित्र सबै प्रक्रिया पुगाएर सरकारले ल्याएको नियमअनुसार कम्पनीमा जान सर्वसम्मतले निर्णय समेत गरेको कर्णाली रिभर साइड यातायात व्यवसाय समितिका प्रमुख लभ साईले जानकारी दिनुभयो। विक्रम 2074 साल चैत्र 18 गतेका दिन यातायात व्यवस्था विभागले नयाँ मापदण्ड ल्याई सम्पूर्ण यातायात समिति तथा सङ्घ संस्थाहरूलाई कम्पनीमा दर्ता हुनका लागि 2075 साल असारसम्मको म्याद राखेको थियो। त्यसै त यातायात व्यवसायहरूले आफ्ना मागहरू पुरा नभई दर्ता हुन अप्ठ्यारो भएको बताउँदै आएका छन्। गत फागुनमा सरकारले सार्वजनिक यातायातलाई कम्पनीमा दर्ता हुन सहजीकरण गर्नका लागि कम्पनी ऐन 2063 दफा 9 संशोधन गरी दफा 9 उपदफा 1 पछि उपदफा 1 क थपेको थियो। महासङ्घले सरकारसँगको सहमति अनुसार पाँच दिनभित्रमा समिति तथा सङ्घहरूलाई समितिमा दर्ता हुनका लागि सार्वजनिक सूचना जारी गर्दै कम्पनीमा दर्ता हुन निर्देशन गरेको छ। ब्लड क्यान्सरका बिरामी डोटीको दिपाली सिलगढी नगरपालिका वडा नम्बर 8 लडागडाका गोदडा बस्ने 6 बालक रोशन साउदको आर्थिक अभावमा उपचार हुन नसकेपछि उनको उपचारका लागि सहयोग चुराउने अभियान थालिएको छ। प्रेस चौतारी नेपाल डोटीका अध्यक्ष झलक पाली र जिल्ला युवा समिति डोटीका अध्यक्ष बमबहादुर बमको सक्रियतामा उनको उपचार खर्च जुटाउन अभियान थालिएको हो। जसका लागि बिरामी बालक रोशन साउदको नाममा राष्ट्रिय वाणिज्य ब्याङ्क डोटीमा खाता सञ्चालन गरिएको छ। खाता सञ्चालनकै क्रममा जिल्ला युवा समिति डोटीका अध्यक्ष बमबहादुर बमले रु 10,105 रुपियाँ नगद सहयोग प्रदान गर्दै आफ्नो 1 महिनाको तलब प्रदान गर्ने घोषणा समेत गरेका छन्। रोशनको निशुल्क उपचार सहयोगका लागि दिपाली सिलगढी नगरपालिकाले सिफारिस समेत गरेको छ। रोशनको उपचारमा सहयोग गरिदिन अपिल गर्दै डुटीका पत्रकार पालीले सम्बन्धित स्वास्थ्य संस्था, सहयोगी व्यक्ति र सङ्घ संस्थासँग समन्वय गरिरहेको जनाएका छन्। रोशनलाई आज मात्रै युवा नेता भरत बोहराले पनि व्यक्तिगत भेटेर नगद रु 5,000 सहयोग प्रदान गरेका छन्। सरकारले जुनसुकै क्यान्सरका बिरामीलाई निशुल्क उपचार गर्ने व्यवस्था गरे बमोजिम रोशनको उपचारमा पनि सहयोग गर्नुपर्ने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर भूषण मिश्रले बताउनुभयो। रोशनको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उनका बुवा भारतमा होटलमा मजदुरी गर्दै आएका छन्। उपचारका लागि अस्पतालले सुरुमै 8,00,000 जम्मा गर्न भनेपछि आर्थिक अभावमा उनलाई काठमाडौँबाट घर फिर्ता ल्याइएको थियो। कलाकारहरूले कला, साहित्य, संस्कार तथा संस्कृति संरक्षणमा सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्। आम सञ्चार माध्यम र गीत सङ्गीत बीचको सम्बन्ध नङ र मासु जस्तो भएको भन्दै कलाकारहरूले कला, साहित्य र गीत सङ्गीतलाई प्राथमिकतामा राख्न सामुदायिक रेडियोहरूलाई आग्रह गरेका छन्। आफ्नो 10 वार्षिकोत्सवको अवसरमा सामुदायिक सूचना नेटवर्क सिआइएनले कार्यालयमै गरेको कार्यक्रममा सङ्गीतकार तथा गायक शिशिर योगीले समाजमा सकारात्मक सोचको विस्तार तथा परिवर्तनका लागि सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। भेषभूषा, कला, साहित्य, सङ्गीतमा नेपाल संसारकै धनी देश भएको भन्दै गायक योगीले सामुदायिक रेडियोले समाजका संस्कार संस्कृतिलाई अङ्गाल्न सक्नुपर्ने आवश्यकता उल्याउनुभयो। समाजमा रहेका सकारात्मक खालका परम्परागत संस्कृतिलाई जोगाउन सामुदायिक रेडियोले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। यस्तै सङ्गीतकार सन्तोष श्रेष्ठले नेपाली गीत सङ्गीतलाई प्राथमिकतामा राख्न सामुदायिक रेडियोलाई आग्रह समेत गर्नुभयो। सञ्चार माध्यम र गीत सङ्गीतको सम्बन्ध नङ र मासुको जस्तै हुने भन्दै सङ्गीतकार श्रेष्ठले समाज र स्रष्टाका बीचमा पनि पुलको सम्बन्ध कायम गर्न रेडियोहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा सहप्राध्यापक तथा गीतकार निरपदोष खड्काले रेडियोहरूले भाषाको शुद्धाशुद्धिलाई ख्याल गर्नुपर्ने बताउनु भएको थियो। रेडियोको माध्यमबाट नै नयाँ पुस्ताले सिक्ने भएकाले भाषा र शुद्धाशुद्धिलाई विशेष ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। यस्तै सर्जक रमेश क्षितिजले सामुदायिक रेडियो नामका मात्रै नभएर काममा पनि हुनुपर्नेमा जोड दिँदै सामुदायिक रेडियोले सामुदायिक रङ्ग बोकेको हुनुपर्ने बताउनुभयो। राजनीति, भौतिक विकास, नकारात्मकतालाई मात्रै जोड नदिएर मौलिक विषयलाई पनि आफ्नो को विषय बनाउन उहाँले सञ्चारकर्मीहरूलाई आग्रह समेत गर्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले जीविकोपार्जनका लागि मात्रै खेती गर्ने किसानहरूले अब नगदे बालीलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। खाद्यान्न बालीमा लागत अनुसार प्रतिफल कम हुने भएकाले यस्तो खेतीलाई प्राथमिकता दिन मन्त्री खनालले किसानहरूलाई आग्रह गर्नुभएको हो। कपिल वस्तुको मायादेवी गाउँपालिका वडा नम्बर एक पोकडीमा आयोजित मायादेवी माछापलक सञ्चालक समितिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले नगदे बालीका लागि प्रशस्त जग्गा जमिन आवश्यक पर्ने हुँदा कपिल वस्तु सहित तराईका अधिकांश जिल्लामा नगदेवाली गर्न उपयुक्त रहने बताउनुभयो। खाद्यान्न बाली भन्दा नगदे बालीमा बढी नाफा हुने भएकाले किसानहरू तरकारी तथा फलफुलतिर बढी आकर्षित हुनुपर्ने उहाँको तर्क छ। एउटा विदेशको खबर, भेनेजुलाको अकारिगुआ शहरमा रहेको एउटा कारागारमा झडप हुँदा कम्तीमा 29 जनाको ज्यान गएको छ। घटनामा पनि कम्तीमा 19 जना प्रहरी घाइते भएका छन्। कारागारभित्र रहेका बन्दीहरूसँग हतियार रहेको र उनीहरूले ग्रेनेड विस्फोट गराएको प्रहरीले जनाएको छ। उनीहरूले आगन्तुकहरूलाई समेत बन्दी बनाएका थिए। ठूलो संख्यामा रहेका बन्दीहरू भाग्ने प्रयास गरेपछि प्रहरीको विशेष बलले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो। नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ। 250 जना अट्ने क्षमता रहेको कारागारमा 540 बन्दी रहेका थिए। भेनेजुलाका कारागारहरूका पछिल्ला केही वर्ष यता हिंसाका घटनाहरू बढिरहेका छन्। भारतीय महिला लिग फुटबलमा पहिलोपटक सहभागिता जनाउँदा आफ्नो टिम सेतुलाई च्याम्पियनसिप बनाएकी सावित्रा भण्डारी र अनिता बस्ने स्वदेश फर्किएका छन्। सेतुलाई उपाधि दिलाउनका लागि महत्त्वपूर्ण योगदान गरेकी सावित्राले भारतीय महिला लिग नेपालको भन्दा निकै व्यावसायिक र धेरै कुरा सिक्न पाएको बताइन्। उनले आफ्नो 100% दिएर खेलेकाले पनि राम्रो सफलता हात पारेको बताइन्। लिगमा एक खेल बाहेक हरेक खेलमा गोल गरेकी सावित्राले नेपाल र भारतको महिला लिगमा ठूलो अन्तर रहेको र नेपालमा पनि महिला लिगको अवधि लम्ब्याउन आवश्यक रहेको प्रतिक्रिया दिइन्। यस्तै अनिता बस्ने ले पनि यो पटक भारतीय खेलमा धेरै सिक्ने मौका पाएको बताइन्। आफ्नो प्रदर्शन सन्तोषजनक रहेको बताउँदै उनले आफूले सिकेको कुराले राष्ट्रिय टिमलाई फाइदा हुने पनि बताएकी छन्। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सुदूरपश्चिम प्रदेशमा भारतबाट चामलको आयात वर्षेनी बढ्दै, कैलालीको धनगढी विमानस्थल मर्मतको काम निराशाजनक रहेको अनुगमनकर्ताहरूको भनाई। दार्चुलाका अधिकांश विद्यालयमा विद्युतीय हाजिरी जडान। रोटीका क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग सङ्कलन गरिँदै। संस्कार संस्कृति र मौलिकता संरक्षणमा सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण हुने कलाकारहरूको भनाई। कृषकले नगदेवालीलाई प्राथमिकता दिनुपर्नेमा कृषि मन्त्री खनालको जोड। र पहिलोपटक भारतीय महिला फुटबल लिगमा सहभागिता जनाएर सावित्रा र अनिता स्वदेश फिर्ता। हवस् त, यो समाचार बुलेटिन यहीँ सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। प्राविधिक मित्र मनोजाजीलाई धेरै धेरै धन्यवाद।